والصلاة والسلام على سيدنا مولانا محمد خاتم النبيين وعلى آله وأصحابه أجمعين وعلى كل من تبعهم بإحسان إلى يوم الدين أما بعد آج آپ حضرات سے تقریباً ایک مہینہ یا اس سے کچھ زائد کے بعد اس مجلس میں ملاقات ہو رہی ہے. شروع میں اللہ تبارک و تعالیٰ کے فضل و کرم سے حرمین شریفین کی حاضری اللہ تعالیٰ نے عطا فرمائی. الحمدللہ آپ سب حضرات کے لیے بھی دعا کی توفیق ہوئی, اللہ تبارک و تعالیٰ اپنے فضل و کرم سے قبول فرمائے. وہاں سے آنے کے بعد مجھے کچھ نمونیا کا اثر ہو گیا تھا, جس کی وجہ سے دو ہفتے تقریباً بیماری رہی اور حرمین شریف شہن سے واپسی کے بعد بھی دو اتوار ایسے گزرے کہ مجھے ہمت نہیں ہوئی. اللہ تبارک و تعالیٰ کے فضل و کرم سے اب روب صحت ہوں اور بخار وغیرہ دور ہو گیا, لیکن کچھ اثرات ابھی بیماری کے باقی ہیں اور کمزوری بہت زیادہ ہے. تو آپ حضرات سے دعا کی درخواست ہے, یقیناً آپ حضرات دعا کرتے ہوں گے کہ اللہ تعالیٰ مکمل صحت و قوت عطا فرمائے. اب بھی تھوڑی سی بات کرتا ہوں تو کئی گھنٹے تک تھکا رہتا ہوں. بہرحال اللہ تعالیٰ کا بڑا فضل و کرم ہے کہ بیماری دور ہوئی اور اب اس قابل ہوا کہ کم از کم کچھ دیر آپ حضرات کے ساتھ گزارے. یہ بیماریاں بھی اللہ تبارک و تعالیٰ کی نعمت ہے, جس طرح صحت نعمت ہے اسی طرح بیماری بھی ایک نعمت ہے. پتہ نہیں اس بیماری پر اللہ تبارک و تعالیٰ نے کیا کیا ثواب رکھے ہیں, کیا کیا درجات رکھے ہیں, وہ اللہ تعالیٰ ہی بہتر جانتے ہیں. اور انہیں کی مشیت ہے, وہی اللہ تبارک و تعالیٰ فیصلہ کرتے ہیں کہ کس کو کس وقت کتنی بیماری دینی ہے اور کب شفا عطا فرمانی. یہ دوائیں اور علاج تو محض ایک بہانہ ہے, ورنہ شفا تو دینے والا ایک ہی ہے. وہی دوا ایک کو کارگر ہو جاتی ہے, دوسرے کو کارگر نہیں ہوتی. اللہ تعالیٰ دکھاتے رہتے ہیں کہ کسی بھی ظاہری سبب پر بھروسہ نہ کرو, بھروسہ ہر معاملے میں اللہ جل جلالہ کی طرف ہونا چاہیے. اور یہ ان کا کرم ہے کہ جو تکلیف پہنچتی ہے ہر تکلیف پر وہ اپنے فضل و کرم سے گناہ معاف فرماتے ہیں, درجات بلند فرماتے ہیں. ایک حدیث میں آتا ہے کہ بعض اوقات اللہ تبارک و تعالیٰ اپنے کسی بندے کو کسی اونچے درجے پر پہنچانا چاہتے ہیں لیکن اس کے اعمال ایسے نہیں ہوتے کہ وہ اس اونچے درجے تک پہنچے اپنے اعمال کے ذریعے. تو اس کو کسی پریشانی کا, کسی تکلیف کا, کسی بیماری کا نشانہ بنا دیتے ہیں جس سے اس کی وہ اعمال کی کمی دور ہو جاتی ہے. और जिस जगह अल्लाह ताला पहुंचाना चाहते हैं वहां पहुंचा देते हैं, बशर्ते के इन तकलीफों और बीमारियों में कोई अल्लाह ताला से गिला ना हो, शिकवा ना हो, आदमी राजी हो कि अल्लाह आपने जिस हाल में रखा है वही हाल है। तो और रुजू अल्लाह की तौफीक हो जाए अल्लाह ताला से रुजू करने की, या अल्लाह बीमारी भी एक नेमत है मगर अल्लाह मुझे, मैं कमजोर हूं, बीमारी के बजाय बीमारी की नेमत को सेहत की नेमत से तब्दील करवा। तो उम्मीद है कि इंशाअल्लाह तबारक व तआला बीमारी भी खैर करवा दे। ये तो एक इस लिहाज से तो नेमत है ही, अल्लाह ताला हमें, हम उस काबिल नहीं हैं लेकिन अपने रहमत से उसमें दाखिल फरमा ले। लेकिन एक बहुत बड़ी चीज जो बीमारी इंसान को याद दिलाती है वो ये है, चाहे कोई जवान हो या बूढ़ा हो या किसी भी उम्र का हो, अगर मुकल्लफ है बालिग है, उसको अगर बीमारी आती है तो वो बीमारी उसको याद दिलाती है कि तुम हमेशा दुनिया में रहने के लिए नहीं आए हो। इस वक्त बीमारी आ गई, चलो ठीक भी हो गई, लेकिन बकरे की मां कब तक खैर मनाएगी? वो ये बीमारी इंसान को याद दिलाती है कि मैं यहां हमेशा के लिए रहने के लिए नहीं आया। तो जरा इंसान को अपनी मौत का तसव्वुर करने और मौत के लिए तैयारी करने का एक सबब बन सकती है अगर अल्लाह ताला दीदे बीना अता फरमाए और सही सोच दिल में पैदा फरमाए। तो बीमारी इंसान को मौत याद दिलाती है। बताकर बालप्पा बहुत छोटी सी बीमारी होती है लेकिन मौत जाता है आदमी उसी में। तो बीमारी मौत को याद दिलाती है। जब मौत को याद दिलाती है तो कुछ इसकी फिक्र भी एक मुसलमान को पैदा होती है कि पता नहीं मेरी मौत कब आ जाए, तो मैं उसके लिए कुछ तैयारी करूं। मैंने अपने वालिद माजिद रहमतुल्लाह अलैह से, हजरत माना मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह, अल्लाह ताला उनके दर्जा बुलंद फरमाए, उनसे सुना। हजरत ने कहीं हिकायत पढ़ी होगी, है तो हिकायत ही लेकिन बड़ी सबक। हिकायत यह है कि एक शख्स ने मलकुल मौत यानी हजरत इजराइल अलैहिस्सलाम को ख्वाब में देखा। मलकुल मौत जिनको अल्लाह ताला ने इंसानों की रूह कब्ज करने के लिए पैदा फरमाया है और यही वो खिदमत अंजाम देते हैं, अल्लाह ताला के हुक्म से लोगों की रूह कब्ज करते हैं। जिसका हुक्म हो जाता है कि वो जाओ कब्ज कर लो, रूह कब्ज करने के लिए पहुंच जाते हैं। तो किसी ने उनको ख्वाब में देखा और उनसे कहा कि हजरत आपको एक ही काम है दुनिया में कहना, लोगों की रूह कब्ज करना, और जब रूह कब्ज करनी होती है तो आप अचानक लोगों के पास पहुंच जाते और कब्ज कर लेते, कोई नोटिस ही नहीं भेजते, कोई नोटिस भेजते कि भाई एक महीने के बाद मैं आने वाला हूं, तो लोग कुछ तैयार हो जाते और तैयार होकर फिर दुनिया से रुखसत होते। आप अचानक जब पहुंचते हैं और जाकर लोगों से कहते हैं कि भाई मुझे हुक्म मिला है तुम्हारी रूह कब्ज करने का, कब्ज करके चले जाते, तो कुछ खुदा के लिए नोटिस तो भेजा करें ताकि आदमी जो है वो कुछ तैयारी कर ले कि मैं मरने वाला हूं। तो हजरत जिब्रील अलैहिस्सलाम, हजरत इजराइल अलैहिस्सलाम ने जवाब में कहा कि अरे भाई मैं तो इतने नोटिस भेजता हूं, इतने नोटिस भेजता हूं कि जितना कोई नहीं भेजता हूं, लेकिन मैं क्या करूं, कोई नोटिस पर कान ही नहीं धरता। उन्होंने कहा कब जब भेजते हैं? कहा कि जब तुम्हें बुखार आता है तो मेरा नोटिस होता है, तुम्हें कोई बीमारी लाइक होती है मेरा नोटिस होता है, जब तुम्हारी उम्र 60 से ऊपर पहुंच जाती है मेरा नोटिस होता है, तुम्हारे जब पोते पैदा हो जाते हैं मेरा नोटिस होता है, तुम्हारे बाल सफेद हो जाते हैं मेरा नोटिस होता है, हर मौके पर मैं तुमको नोटिस भेजता हूं कि अब तुम्हारा वक्त करीब आ रहा है, तो लेकिन मैं क्या करूं कि तुम नोटिस लेते ही नहीं हो, तुम उसके ऊपर अमल करते ही नहीं हो, इस समस्या को बस सारी जिंदगी ऐसे ही रहनी है। तो मेरे नोटिस तो बहुत होते हैं, और इसी बात का जिक्र कुरान करीम में बड़े खूबसूरत अंदाज में अल्लाह ताला ने फरमाया कि जब अल्लाह बचाए जहन्नमी लोग अल्लाह ताला से ये कहेंगे कि अल्लाह जिंदगी तो ऐसे गुजर गई लेकिन एक मर्तबा मुझे हमें वापस दुनिया में जाने दीजिए, फिर देखिए हम कैसे मुत्तकी परहेज़गार बनते हैं, अब तो वैसे ही हमें गफलत में गुजारती, एक मर्तबा वापस जाने दीजिए, तो वापस जाकर हम यकीनन अब हम बड़े परहेजगार हो जाएंगे, गुनाहों से बचेंगे, आपके हुक्म की तामील करेंगे, जिंदगी बिल्कुल बदली हुई होगी, एक मर्तबा बैठ के तजुर्बा करें। तो कुरान करीम उसके जवाब में फरमाता है अवलम नुअम्मिरकुम मा यतज़क्करु फीही मन तज़क्कर, अरे बंदे खुदा क्या हमने तुम्हें इतनी उम्र नहीं दी थी, इतनी उम्र कि मा यतज़क्करु फीही मन तज़क्कर, जिसमें कोई अगर नसीहत हासिल करने वाला होता तो नसीहत हासिल कर लेता। अरे भाई 50 साल 60 साल 70 साल 80 साल तुम्हें उम्र दी थी और ये इतनी उम्र है कि इसमें अगर कोई शख्स ठीक होना चाहे तो उसके लिए बिल्कुल काफी थी, ठीक होने के लिए कोई लंबे चौड़े काम की जरूरत नहीं, तौबा करे अपनी साबित जिंदगी से, जिस वक्त तौबा कर लेगा और अल्लाह ताला के हुजूर रुजू कर लेगा उसी वक्त वो ठीक हो गया। तो इतनी बड़ी तवील उम्र में कोई भी वक्त जो इंसान अपनी इस्लाह के लिए खर्च कर ले, तौबा करके करने के लिए खर्च कर ले, एक लम्हे के अंदर ठीक हो सकता है। तो अगर फर्ज करो किसी की उम्र 60 साल हुई 70 साल हुई, कितने दिन आए उसमें, कितने दिनों में कितने घंटे आए, कितने घंटों में कितने मिनट आए, कितने मिनटों में कितने सेकंड आए, एक मिनट का काम तुमने नहीं किया। एक मिनट का काम क्या था? अल्लाह मुझसे अपने सारी जिंदगी में जो कुछ मुझसे गुनाह हुए अल्लाह अपने फजल करम से मुझे माफ कर दे, अब जो कुछ भी वक्त गुजरेगा इंशाअल्लाह आपकी रजा के मुताबिक गुजरेगा, एक मिनट से भी कम का काम है, ये नहीं किया तुमने। और अगर कभी गलती हो जाए तो तौबा का दरवाजा खुला हुआ था हर वक्त, जब चाहते तो तुम तौबा करके इस्तगफार करके अपने गुनाहों को मिटा सकते थे, इतनी लंबी तुम्हें उम्र थी। अवलम नुअम्मिरकुम मा यतज़क्करु फीही मन तज़क्कर, क्या हमने तुम्हें इतनी उम्र नहीं दी थी जिसमें नसीहत हासिल करने वाला अगर चाहता तो नसीहत हासिल कर लेता। एक तो ये बात इतनी लंबी उम्र दी थी, दूसरे क्या वजाअकुम नज़ीर, और इस उम्र में भी तुम्हारे पास आगाह करने वाले, खबरदार करने वाले, डराने वाले आते रहे, यानी यह भी नहीं कि तुम्हें खाली छोड़ दिया गया हो, तुम्हें डराने वाले आते रहे, तुम्हें आगाह करने वाले आते रहे। سب سے بڑے آگاہ کرنے والے کون؟ حضرات انبیاء کرام علیہم السلام. تو وہ ڈراتے تھے، بتاتے تھے کہ بھائی غفلت میں زندگی نہ گزارو، اللہ تعالیٰ کی احکام کی اطاعت کرو. وہ آتے تھے انبیاء کرام کے بعد، اللہ تعالیٰ نے انبیاء کرام کے وارثین بھیجے، صحابہ کرام، ساری زندگی ان کی اس کام میں سرکول، تابعین، تبع تابعین، پھر ان کے بھی وارث علماء کرام، اولیاء عظام، بزرگ، داعی، مصلح، کوئی زمانہ ان سے خالی نہیں رہا، جو پکارتے رہے، دعوت دیتے رہے کہ اپنی زندگی کے لمحات کو غنیمت سمجھو، اور غنیمت سمجھ کر اس کا ایک ایک لمحہ اپنے اللہ تعالیٰ کی رضا میں خرچ کرنے کی کوشش کرو. یہ سب آتے رہے، لمبی عمر ملی اور تمہیں آگاہ کرنے والے بھی آتے رہے. اس کے بعد پھر تمہارے پاس کیا حجت باقی ہے؟ ساری حجت ہم نے تمام کر دی. اور یہ جو فرمایا کہ ڈرانے والے آتے رہے، اس کے ایک معنی تو یہ ہے جو میں نے ابھی عرض کیا، انبیاء کرام آئے، انبیاء کرام کے وارثین آئے، اللہ والے آئے، دین کے داعی آئے، اور وہ ڈراتے رہے، آگاہ کرتے رہے. اس کی اور تفسیر بھی ہے. بعض حضرات مبصرین نے فرمایا کہ جو نذیر فرمایا کہ اللہ تعالیٰ نے تمہارے پاس بھیجا تھا ڈرانے والا، تو ڈرانے والے سے کیا مراد ہے؟ تو بعض حضرات مبصرین نے فرمایا کہ سفید بال، جب آدمی کے سر میں، داڑھی میں سفید بال آ جائے، تو یہ سفید بال کیا ہے؟ یہ ڈرانے والا ہے کہ تمہارا وقت قریب آنے والا ہے. اور دوسرا ڈرانے والا کیا ہے؟ کہتے ہیں کہ پوتا، جب کسی کا پوتا پیدا ہو جائے تو یہ پوتا بھی ڈرانے والا ہے. کیا ڈرانے والا ہے؟ کہ اب یہ پوتا کیا پوتا زبان حال سے کہہ رہا ہے کہ بڑے میاں، تمہارا وقت ختم ہوا، اب ہم آنے والے ہیں، ہمارے لیے جگہ خالی کرو. تو پوتا اگر آ جائے کسی کا، وہ بھی ڈرانے والا ہے کہ وقت قریب آ گیا. تو سفید بال کی بھی تفسیر کی ہے بعض حضرات نے، اور پوتے سے بھی تفسیر کی ہے کہ پوتا آ گیا تب سمجھو کہ تمہارا وقت آنے والا ہے. تیسرا یہ کہ بیماریاں کثرت سے آنے لگیں، کثرت سے آنے لگیں. آج بخار ہے، کل نزلہ ہے، کل کھانسی ہے، کل نمونیا ہو گیا، کبھی پاؤں کے گھٹنے خراب ہو گئے، کبھی آدمی جو ہے چلنے پھرنے سے معذور ہو گیا. یہ جو بار بار جو بیماریاں آ رہی ہیں، یہ بھی کیا ہیں؟ ڈرانے والے، نذیر ہیں. ہمارے حضرت والد ماجد قدس اللہ تعالیٰ سرہ ایک شعر پڑھا کرتے تھے عربی کا، واقعی ہے بڑا عبرت والا، کہ اذر رجال ولدت اولادها، اذر رجال ولدت اولادها وجعلت اسقامها تعتادها تلك الزرع قدنا حصادها. کیا معنی؟ کہ جب کسی آدمی کے اولاد کی اولاد پیدا ہو جائے، یعنی پوتا پوتا، پوتی، نواسا نواسی، جب اولاد تھا، جب آدمیوں کی اولاد کے اولاد پیدا ہو جائے، وہ جعلت اسقامها تعتادها، اور بیماریاں اس کی عادت بن جائے. آج فلاں بیماری، کل فلاں بیماری، تو تلک الزرع قد دنا حصادها، इसका मतलब यह है कि यह ऐसी खेती है जिसकी कटाई का वक्त करीब आ गया। यह ऐसी खेती है कि जिसकी कटाई का वक्त करीब आ गया। तो वो जो हजरत इब्राहिम हजरत इज़राइल अलैहिस्सलाम ने ख्वाब में फरमाया कि मेरे तो इतने नोटिस होते हैं जो तुम्हारे पास भेजता हूं, तो जालत असकाम हुआ ताकाद हुआ, जब बीमारियां एक के बाद दूसरी आने लगे, और आमतौर से जब बुढ़ापा आता है तो बुढ़ापे के अंदर ऐसा होता है। हमारे हजरत वाला हजरत हकीम उल मुक़द्दस अल्लाह ताला सिर्रहू के खलीफा थे हजरत मौलाना अब्दुल बारी नदवी साहब रहमतुल्लाह अलैह, बड़े माशाल्लाह फलसफे के इमाम थे, और हजरत थानवी रहमतुल्लाह अलैह की खिदमत में आने के बाद अल्लाह ताला ने जिंदगी में इनकलाब बर्पा किया, फिर हजरत के ऊपर किताबें बहुत लिखी, अल्लाह ताला उनकी दर्जात बुलंद फरमाए। एक मरतबा वो हमारे घर में तशरीफ लाए हुए थे और हमारे घर में कयाम था, हजरत वाली साहब रहमतुल्लाह अलैह से दोस्ती थी तो घर में कयाम था, तो हम वैसे ही बच्चे थे, तो मैंने जाकर अर्ज किया कि हजरत कैसे मिजाज तबीयत कैसी है, तो उन्होंने जवाब में एक लफ्ज कहा, भाई तबीयत बुढ़ी है, तबीयत बुढ़ी है। इस एक लफ्ज पर उन्होंने सारी बातें कह दी कि बुढ़ी है मतलब यह कि भाई जब बुढ़ापा है तो बुढ़ापे के साथ तो कुछ ना कुछ लगा ही रहता है। वो हमारे यहां उर्दू में मसल मशहूर थी कि बूढ़े आदमी की मिसाल ऐसी है जैसे चारपाई, चारपाई अब तो लोग चारपाई भी भूल गए, लकड़ी की चारपाई होती थी ना, तो उसको उसके जो डंडे होते थे तो एक तरफ से ठोको तो दूसरी तरफ से निकल गया, वहां से ठोका इधर से निकल गया, तो वो कहते थे बूढ़ा आदमी जो है वो उस चारपाई की तरह है कि एक तरफ से ठोका जाए तो दूसरी तरफ से निकल जाता है, एक कभी मामला ठीक होता है तो दूसरा शुरू हो जाता है। ये सब क्या है, ये सब नजीर है, ये सब बताने वाला है कि अब तुम्हारा दुनिया से जाने का वक्त करीब आ रहा है, तैयार हो और उसकी तैयारी करो। तो बीमारी का एक बहुत बड़ा फायदा एक मुसलमान के लिए यह है कि अपनी मौत को वो करीब देखे, कुछ पता नहीं, हो सकता है इसी बीमारी में चल बसे, चलो उसके बाद कोई और आ गई उस पर चल बसे, बगैर बीमारी के चल बसे, तो मौत को याद दिलाने वाली चीज बीमारी, ये इसका बहुत बड़ा फायदा है अगर अल्लाह ताला उसको समझने की तौफीक अता फरमाए। एक हदीस में रसूल करीम सरवर दो आलम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, हर मोमिन को हर वक्त याद रखना चाहिए, फरमाया अल कय्यसु मन दाना नफ्सहु व अमिल लिमा बाद अल मौत, अकलमंद वो है जो अपने नफ्स को काबू में रखे, अपने नफ्स को काबू में, नफ्सानी ख्वाहिशात को काबू में रखे और मरने के बाद की जिंदगी के लिए तैयारी करे। इतना खूबसूरत दो जुमले के अंदर सारे दीन आपने बयान फरमा दिया, नफ्स को काबू में रखे, क्या माना, नफ्स तो तुम्हारा आदि है मजों का, लज्जतों का, आराम तलबी का, अय्याशी का, लेकिन उसको काबू में रखकर अल्लाह के हुक्म के मुताबिक उसको ताबे फरमान कर लो और मरने के बाद की तैयारी करो। यहां सारी हमारी दौड़ धूप दुनिया में इस काम के लिए हो रही है, भाई कोई अच्छा सा मकान बन जाए, अच्छा सा मकान बन जाए, उसके लिए पता नहीं नौकरियां कर रहे हैं, मुलाजमतें कर रहे हैं, क्या कुछ कर रहे हैं, ये पता नहीं कि उस मकान में रहना कितना नसीब होगा, कुछ पता नहीं। बना भी लिया, लाखों रुपया भी खर्च कर दिया, रहना कितना नसीब होगा कुछ पता नहीं। एक वो घर है आखिरत का जिसमें हमेशा रहे, उसकी तो तैयारी कर लो। ठीक है, कोई बात नहीं, करा यहां पर जिंदगी के अंदर भी मकान की तैयारी करो, लेकिन उस घर के आखिरत की, दार आखिरत की भी तो तैयारी करो। तो अल कई सुमनदार, उसके तैयारी करने का रास्ता क्या है? अपने नफ्स को काबू में रख, काबू में रखकर वो अगर तुम्हें फराइज से काफिल कर रहा है जबरदस्ती फरीदा अदा कर, अगर वो तुम्हें किसी गुनाह की तरफ ले जा रहा है उस पर काबू पाकर गुनाह से उसको रोको। अल कई सुमनदार नफ करो वह अमिल अलिमा बागर बल आजिज मन अतबा अनफसहु हवाहा। और आजिज कौन है? आजिज वो है कि जो अपने नफ्स को ख्वाहिशात नफसानी के पीछे लगाए रखे, नफ्स को आगा छोड़ रखा है, जो दिल में आ रहा है कर रहा है, हलाल की हलाल हराम की फिक्र नहीं, जायज नाजायज की फिक्र नहीं, गुना सवाब की फिक्र नहीं, जो दिल में आया कर गुजरा। आंखें अगर गुनाह कर रही हैं तो कोई फिक्र नहीं, जबान से गुनाह हो रहा है कोई फिक्र नहीं, और झूठ बोल रहा है कोई फिक्र नहीं, रिश्वत कर रहा है कोई फिक्र नहीं, अपनी अपने आप को अपनी नाजायज ख्वाहिशात के पीछे लगाया हुआ है। वह तमन्ना अल्लाह, यानी कट्टा घट्टा तो कुछ है नहीं, ख्वाहिशात के पीछे लगाया हुआ, लेकिन तमन्ना ये कर रहा है कि लमिया सब माफ कर दे। आजकल ये जुमला बड़े कसरत से बोला जाता है, जब किसी को कुछ कहो, अरे मियां अल्लाह मियां बड़ा गफूर रहीम है, अल्लाह मियां सब माफ कर दे। तो अरे भाई माफ तो कर देगा, लेकिन कुछ तुम भी तो करो, अपने आप को तो लगाया हुआ है ख्वाहिशात नफसानी के पीछे, मरने के बाद की जिंदगी की परवाह नहीं और अपने नफ्स पर काबू नहीं, वो गुनाह की तरफ ले जा रहा है, गुनाह कर रहे हो, वो हुकूकुल्लाह हुकूकुल इबाद को पामाल करने की तरफ ले जा रहा है तो परवाह नहीं। और कहते हो लम्हे ठीक है, लम्हे गफूर रहीम, तो यह है माना अतबा नफ्सहु हवाहा व तमन्ना अलल्लाह। तो बंदा कौन है? अलकई सुमंदान नफ्सा, अकलमंद वो है जो अपने नफ्स को काबू में रखे। और अल्लाह ताला हमारे हकीमुल उम्मत हज़रत मौलाना थानवी कद्दुसल्लाहु ताला सिर्रहु को दर्जात आलिया का फरमाए, दो लफ्जों में उन्होंने इसको बयान फरमा दिया। क्या फरमाया? जरा समझ लो, याद रखो, अमल करने की कोशिश करो। फरमाया कि जब किसी ताकत में, ताकत की अदायगी में सुस्ती हो, नमाज का वक्त है, नमाज में सुस्ती हो रही है मसलन, जब किसी ताकत की अदायगी में सुस्ती हो तो उस सुस्ती का मुकाबला करके उस ताकत को अंजाम दे, जबरदस्ती करके अपने ऊपर, दिल नहीं चाह रहा नमाज पढ़ने को, लेकिन उस दिल की ख्वाहिश को पामाल करके और अपने ऊपर जबरदस्ती करके और उसकी ख्वाहिश को ठुकरा कर वो ताकत अंजाम दे। और जब नफ्स का तकाजा किसी गुनाह का हो, ये गुनाह कर लू, एक नजारा नजर आ रहा है आंखों से वो देख लूं, जबान से झूठ बोलने को दिल चाह रहा है बोल लूं, गीबत करने को दिल चाह रहा है गीबत कर लूं, तो अपने ऊपर जबरदस्ती करके और गुनाह के तकाजे का मुकाबला करके अपने आप को गुनाह से रोके। तो फरमाया कि इसी से ताल्लुक माल्लाह पैदा होता है, इसी से ताल्लुक माल्लाह बाकी रहता है, इसी से ताल्लुक माल्लाह तरक्की करता है। اور فرمائیے سارے تصوف کا حاصل ہے جو میں بتا رہا ہوں. تصوف کو خدا جانے کیا دنیا نے کیا افسانہ بنا دیا, لیکن حضرت فرماتے ہیں سارے تصوف کا حاصل یہ ہے کہ جب طاعت کی ادائیگی میں سستی ہو, سستی کا مقابلہ کر کے وہ طاعت کرے, اور جب کسی گناہ سے بچنے میں وہ کسی گناہ کا تقاضا پیدا ہو تو اس تقاضے کا مقابلہ کر کے اس سے روکے. بس اسی سے تعلق اللہ پیدا ہوتا ہے, اسی سے ترقی کرتا ہے, اور پھر یہاں تک کہ بندہ اپنے اللہ سے جا ملتا ہے. یہ ہے معنی الکیس من دان نفسہ, عقل مند وہ ہے جو اپنے نفس کو قابو میں رکھے. قابو میں رکھنے کا معنی یہ زبردستی کرے اس کو. بہت سے دنیا کے کام کے لیے زبردستی کرنی پڑتی ہے, اللہ کے لیے زبردستی کر لو تو بھائی اللہ تبارک و تعالیٰ اپنے فضل و کرم سے اپنے رحمت سے ہم سب کو اس کی توفیق عطا فرمائے. دنیا کا ہر واقعہ جو ہے اگر غور کرو تو آدمی کو اپنے اللہ سے ملانے والا ہے. اگر چشم بینا دیکھنے والا ولی آنکھ ہو تو اللہ تبارک و تعالیٰ اپنے کرم سے اپنے فضل و کرم سے ہمیں اس حدیث پر عمل پیرا ہونے کی توفیق عطا فرمائے, اپنی موت کے بعد کی تیاری کرنے کی توفیق عطا فرمائے, اپنے نفس کو قابو میں رکھنے کی توفیق عطا فرمائے, اور اپنے ساتھ قوی اور مضبوط تعلق عطا فرمائے. اللہم صلی علی سیدنا مولانا محمد وعلی علی سیدنا محمد کما صلیت علی. یا اللہ اپنے فضل و کرم رحمت سے ہمارے تمام گناہوں کو معاف فرما, اے اللہ ہمارے اعمال و اخلاق کی اصلاح فرما, یا اللہ ہمیں مرنے کے بعد کی زندگی کی تیاری کی توفیق عطا فرما, ہر طرح کے شر سے, فتنے سے, گناہوں سے, معصیتوں سے, منکرات سے ہماری, ہمارے گھر والوں, متعلقین, احباب سب کی حفاظت فرما. یا اللہ ہم بے ہمت ہے, ہمت عطا فرما دے. یا اللہ بے حوصلہ ہے, حوصلہ عطا فرما دے. یا اللہ اپنی رضا کامل کی زندگی عطا فرما, اپنی رضا کامل کی زندگی عطا فرما. یا اللہ تمام حاضرین و حاضرات کو ان کے تمام جائز مقاصد میں اپنے فضل و کرم سے کامیابی عطا فرما. یا اللہ ہمارے پاس کچھ لوگوں نے پرچے بھیجے ہیں, ان کی ایک والدہ فرو ابرار صاحب کی والدہ کا انتقال ہو گیا ہے, اللہ ان کی مغفرت فرما. اور ایک صاحب نے اپنے والد صاحب کی بیماری کے لیے دعا, صحت کے دعا کی درخواست کی, یا اللہ ان کی صحت و عافیت کاملہ عطا فرما. میری بھانجی بھی ایک ہسپتال میں ہے اور سیریس حالت میں ہے, اللہ اپنے رحمت سے اپنے فضل و کرم سے اس کو بھی صحت و قوت کاملہ عطا فرما. یا اللہ تمام حاضرین اور ان کے تمام متعلقین احباب میں جو لوگ بھی بیمار ہیں انہیں شفائے کامل عاجل عطا فرما, سب کی پریشانیاں دور فرما, سب کی مشکلات آسان فرما. وصلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا مولانا محمد وعلی آلہ واصحابہ اجمعین, آمین برحمتک یا ارحم الراحمین.